उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी डाक्टर बानिदा गिरीको उपन्यास निर्बन्धको वाचन लिएर आएका छौं। निर्बन्धको दोस्रो श्रृंखला आजको श्रुति सम्वेकमा वाचन हुन्छ। निर्बन्ध विक्रमसम्म 2042 सालमा पहिलो पटक प्रकाशित उपन्यास हो। दोस्रो संस्करण प्रकाशन 2062 सालमा भएको छ। यसै उपन्यासमा भूमिका स्वरूप डाक्टर बानेगिरी लेख्नुहुन्छ झण्डै 6 वर्ष अघि ऐकान्तिकताको कारागारमा बन्दी बनेकी नायिकाको आत्मविश्लेषणलाई अक्षर वाक्य उद्धरण र अध्यायमा लिपिबद्ध गरेकी थिए। अर्की उन्मुक्तताको आकाशमा उडी हिँड्ने नायिकाको दिनचर्यालाई उस बेला अलि टाढाबाट हेरेर केही झलक फ्ल्यास मात्र प्रस्तुत गरेकी थिए। त्यो साँच्चै निर्बन्ध थिए। तथापि त्यसले अस्मिताको खोजीमा जुनकिरी झैं टिल्पिल टिल्पिल गर्दै कैयौं निस्तब्ध रातमा घर आँगन वारीपारी बगैँचातिर उड्दा उड्दै अनुभूतिका पखेटा हाल्न पुगेकी रहेछ र पखेटा चाल्दै निर्बन्धताका आकाशमा डुल्दा आत्मानुभूतिका काला सेता बादलसँग ठक्कर खाएकी रहेछ। विद्युत धारले मर्माहत पनि भएकी रहेछ। त्यसको आत्मसाक्षात्कारले सम्मोहित भएकी छु भनेर बानिदागिरीले यसमा आफ्नो भूमिका राख्नुभएको छ। यसै उपन्यास निर्बन्धको दोस्रो श्रृंखला अब वाचन सुनौ। हाम्रो बैठक कोठामा कुन चाहिँ चित्रकारको एउटा विशाल तेलचित्र टाँगिएको थियो। यसमा ठूलो समुद्री आँधी र त्यसमा दुईवटा डुङ्गा डुब्न डुब्न लागेको दृश्य चित्रित थियो। कस्तो विचित्र! त्यति सानो उमेरदेखि नै मेरो मनमा त्यो तस्विर जस्ताको तस्तै उत्रिएको छ। जब जब त्यो तस्विर देख्थेँ आमाका आँखा र आँसु सम्झन्थे। जब जब आमाका आँखा र आँसु देख्थेँ तब तब त्यो तस्विर सम्झन्थे। एउटा कुराले भने नबुझिने प्रहेलिका भनेर आजसम्म मेरो दिमागलाई उद्वेलित पारिरहन्छ। त्यो चित्रकारले सामुद्रिक आदिमा नै किन डुङ्गालाई चित्रित गरे होलान्? शान्त समुद्रमा डुङ्गा चित्रण गरेका भए पनि त नसुहाउँदिलो हुने थिएन नि। उसो भए आँधीमा ढलपलिनु नै त्यो डुङ्गाको नियति थियो त, अथवा उसले डुङ्गाको चित्रण गरेपछि आँधीको कल्पना उसकोमा जाग्यो कि? जे पनि हुनसक्छ, र यस्तै यस्तै भावना आमाका आँखा देख्दा उठ्न थाले। के त आँसुका अनन्त समुद्रमा ढलपल ढलपल गर्नलाई नै आमाका आँखा बनेका हुन्? कि आमाका आँखालाई नै आँसुको आँधीले आफ्नो स्थायी बसोबासको केन्द्रस्थल बनाएको? आज पनि त्यो चित्र मेरो माइतीको भव्य बैठकमा अझै छ। ठिक त्यसै ठाउँमा पित्ताको ठिक त्यही क्षेत्रफल ओगटेर त्यो टाँगिएको छ। मेरो आमाका आँखा र आँसु पनि मेरो मनको उदास गानभासमा जस्ताको तस्तै पोखिएका छन्। अर्को दृश्यको क्रूरता पनि मैले बिर्सेको छैन, बिर्सने कुरै छैन। बुबाको स्कच अखाडामा भाग लिने सिउर ढलेका बालीहरूमा एकजना कालो च्याक्से होचो मरण च्यासे लन्टु थियो जो आफूलाई ट्रकको व्यापार गर्छु भन्थ्यो। ऊ ट्रकको व्यापार गर्थ्यो गर्दैन त्यो थाहा पाइन, तर त्यसकी अनुहार बान्की परेकी मोटी स्वास्नी भनी आकल झोकल हामी कहाँ आउन थाली। एक रात म र खरायदन्ते सुसारी साबिकको कोठामा बसी लुडो खेलिरहेका थियौँ। बैठकको अखाडा चालु नै थियो, खेलमा हारिरहेकी थिएँ। मेरो गोटी बारम्बार सर्पक मुखबाट पछि पुच्छरमा पुगिरहेको थियो। आमा सेफ खोलेर केही खोजिरहेकी थिइन्। हठात चट्याङ पस्यो त्यो कोठामा। बुबाले तथाकथित ट्रक व्यापारीकी स्वासिनलाई अँगालोमा च्यापी सुत्ने कोठामा प्रवेश गर्नु। सुसारी वाल्ल परेर हेर्न थाली। आमाले भनिन् महारानीलाई लिएर तुरन्त माथि जा। त्यसले मलाई दाहिने हातमा पक्रेर झन्डै झन्डै तान्दै लगी। लुडोमाथि कुल्चिँदै हिँडेँ म। करिडोरको पुच्छारमा नपुगी देखेँ मैले आमा त्यो कोठाको ढोका भिडियाएर फटाफट हामीतिर हिँडिरहेकी छिन्। यो घटना एउटा दुस्वप्न जस्तो भएर छायो ममा। सानो उमेरमा देखेको त्यो दुस्वप्नले अझ पनि गाँजिरहन्छ मलाई। अहिले पनि सडकतिर हिँड्दा कालो प्लेट भएको ट्रकमा भाडामा जनताको माल ढुवानी गर्ने भन्ने वाक्य देख्दा मलाई झट्ट त्यो मरणचासे तथाकथित ट्रक व्यापारीको सम्झना आउँछ। र उसको ट्रकको रूपमा मेरो दिमागमा साँच्चैकै ट्रक अङ्कित हुँदैन, परन्तु उसकी मोटी अनुहार बान्की परेकी स्वास्नी नै अङ्कित हुन्छ। कति बिर्सो भन्छु, तर ती दुई क्रूर दृश्यले गोमन र करेत भएर मलाई डसिरहन्छन्। तर भनिहाले नि उस बेला ममा प्रतिकारले आकार लिने उमेर थिएन। तथापि त्यस दृश्यको कोमन र करेतको तीक्ष्ण बिचले भने मेरो कलिलो उमेरलाई निलामी पार्दै लग्यो। रंगी त्यस्तै निलिमामा चोबलिँदा चोबलिँदै म किशोरावस्थाको किनारामा पुगेँ। आमा सदा झैँ पूजा कोठाको एकान्त द्वीपवासिनी थिइन्। बुबाको दिन रात हुन्थ्यो र रात दिन। दाईलाई त मैले कहिले पनि घरमा देखिनँ। दाई छुट्टीमा पनि लखनऊबाट आउँदैन थिए। बुबाले किन दाईलाई यसरी आमाबाट टाढा राख्नुभएको होला? म अहिले सोध्छु, मलाई चाहिँ किन बुबाले दाईसँगै पढ्न लखनऊ नपठाइदिनु भएको? मैले केटाकेटीदेखि नै तिक्त अनुभूतिका जुन वैतरणी तर्नु पर्यो दाईले परेन। सायद आमाले मलाई छोड्न मानिनन्। तर त्यसरी मलाई आफ्नो ढुकढुकी र कण्ठहार बनाएर राख्ने लोभमा परोक्षतः ममा घृणा र प्रतिकारको प्रतिदान गरिरहेकी थिइन्। पुतली झैँ खेलाउने रहरमा आमाले मलाई मानसिक सहरको खल्याङमल्याङपूर्ण एक्लोपनको सरापलाई श्रापित तुल्याइरहेकी थिइन्। साँच्चै म त्यति विशाल घरमा नितान्त एक्लै थिएँ। मायालाग्दो किसिमले एक्लै थिएँ। अब त आमाको कहिले ओबानो नहुने आँखाले मलाई तर्साउन थाले। अङ्ग्रेजी पढाउने गुरुले ह्याम्लेट नाटक पढाउँदा भनेका थिए, ह्याम्लेटका मृत बुबाका प्रेतले तिनलाई आफ्ना आमा र काकासित प्रतिकार लिनको निम्ति प्रेरित गरे। मलाई यसरी नै आदिसँग सङ्घर्ष गर्दै ढलपल ढलपल गरिरहेका आमाका आँखाले बुबाका नित्य कर्मकाण्डसित प्रतिकार गर्न बारम्बार प्रेरित गर्न लागे चाहिँ लाग्यो। ह्याम्लेटले पनि त सङ्घर्ष गर्दा गर्दै तलवारको टुप्पाको तीव्रतर बीचबाट तिरोहित भई मर्नु परेको थियो नि। बुबाको अखडाकै शारीरिक रूपमा खाइलाग्दा एक सदस्यसित मेरो सम्बन्ध गाँसिन पुग्यो। बुबासितको विद्रोहको पहिलो खुड्किला थियो यो। यिनी परिपक्व थिए, सम्भवतः विवाहित पनि। बुबाको अखडाका सबैजसो सदस्य प्राय विवाहित नै थिए। ठिटासित आउने त कुरै थिएन। अहिले सम्झन्छु मेरो प्रथम प्रेमी कति नमक आराम थियो बुबाप्रति। बुबाको स्कर्ट सेतै उडाउँथ्यो चम्चागिरीको भरमा, र बुबाकै बगैँचाको कोपिला समेत लुच्न अलिकति पनि अप्ठ्यारो लागेन उसलाई। मैले पनि उसँग गाँसिनु उति अनौठो लाग्दैन अहिले सोच्दा पनि, किनभने म दुई सडक बीचको यात्री थिएँ। एउटा सडक जहाँ होहल्ला, दुर्घटना, मारकाट, बलात्कार भइरहन्थ्यो, अर्को सडक जहाँ सुनसानपन, निर्जनता, दिउँसै तर्साउला जस्तो एक्लोपनका खाल्डै खाल्डा थिए र ती खाल्डाहरू आँसुले भरिएका थिए। प्रकृतिले विशेष माया गरेर काखमा राखी कुदकुती लाउने मिठो उमेरमा न म पहिलो सडकमा हिँड्न सक्थेँ न दोस्रो सडकमा। पहिलो सडक मेरा बुबाको सडक, दोस्रो सडक मेरी आमाको सडक। दुइटै सडक मेरो निम्ति ग्राह्य नभएर अल्मलिरहेको बेला गल्छेडोबाट फुत्त निस्केर मेरो प्रथम प्रेमीले मलाई अँगालेको थियो। एउटा त्राण पाएकी थिएँ मैले, सन्चोको एउटा सास पनि फेरेकी थिएँ। अब एक्लो हुनु परेको थिएन मैले, अर्थात् भनौँ न एक्लै अल्मलिरहेको बेला, अत्तालिरहेको बेला एउटा साथी भेटाउँदा कस्तो हुन्छ? त्यस्तै भयो। तर मेरो साथीले भने उसरी नै उही मनस्थितिमा चाहिँ मलाई ग्रहण गरेको हो होइन। उसको ऐस आराम मजमज्जाको दुनियाँमा म एक साधन हुन पुगेकी थिएँ। फरक यति मात्र थियो होला, उसको मजमज्जाको ड्रइङ रुमको फुलदानमा राखेका थरी थरीका रङ्गी बिरङ्गी फुलहरूमा एउटा कलिलो फक्रन फक्रन लागेको कोपिला थिएँ म, र सम्भवतः कलिलो सुगन्धले त्यो परिपक्व उमेरमा उसलाई अलि बढी नसालु तुलाउँथ्यो होला। पहिलो प्रेम भएर हो क्यारे, ऊ मसँग बोलिरहन मन, म उसँग बोलिरहन मन पराउँथेँ। ऊ भने बोल्नभन्दा मलाई सुमसुमाउन र मही खान बढी रुचाउँथ्यो। घरको पछाडिपट्टिको बगैँचामा हामी रोजै भेट्न थाल्यौँ। त्यति ठुलो घर कम्पाउन्डको एउटा कुनामा कसैको पनि ध्यान नजानु स्वाभाविकै थियो। उस साँझमा एकछिन बुबाको अखाडामा जान्थ्यो। जब अखाडा आफैमा झुम्न थाल्थ्यो, मात्न थाल्थ्यो, ऊ त्यही सट्का मौका छोपेर म कहाँ आउँथ्यो। मेरो प्रेमीलाई मेरा कलिला रहर सँगाल्ने फुर्सद थिएन, मेरा कुमारी अनुभूति अँगाल्ने चासो थिएन, मेरा रमाइला बातचित सुन्ने फुर्सद थिएन। ऊ त चाँडोभन्दा चाँडो मलाई यौनिक क्रियामा संलग्न गराउन चाहन्थ्यो। उसको यस सम्बन्धी लगातारको प्रयत्नबाट वाक्क व्याक्क भएर मैले उसलाई भेट्न छाडेँ। म साँझमा माथिको जालबाट उसलाई चियाइरहन्थेँ। ऊ एकनाश मेरो कोठातिर हेरिरहन्थ्यो, म भने देखा परिरहेको थिएन। बुबाको बैठकको कोलाहल, अट्टहास र हाँसोको पृष्ठभूमिमा उसको छटपटहाट मेरो निम्ति दुष्ट सुखमा परिणत भइरहेको थियो। उनी भन्न हुने हो वा होइन एउटा आश्चर्यजनित घटना मेरो दृष्टिपटलमा बरोबर घटित भइरहेको थियो। चलचित्रमा कहिलेकाहीँ एउटा अनुहार देखा पर्दा पर्दै त्यही अनुहारमा अर्को अनुहार खप्टिन आइपुग्छ नि, ठिक त्यसरी नै मेरो प्रेमी छटपटाएको अनुहारमा बुबाको अनुहार खप्टिन पुग्थ्यो। विचित्रको सम्मोहनमा त्यो अनुहारलाई ठम्याउँदा भित्रपट्टि रमाइलो आभास हुँदाहुँदै त्यो अनुहार फ्याल्न बिलाएर जान्थ्यो र फेरि प्रेमीको अनुहार देखा पर्थ्यो। म जससँग हुन्थेँ के भइरहेको यो लाज लाग्ने कुरा थियो कि क्या हो? मैले बुबासँग लिन लागेको प्रतिकारको अभियानमा बुबाको जित त थिएन यो? अथवा प्रेमीलाई यसरी प्रताडित गरेर बुबासँग गरिरहेको प्रतिशोधको एउटा अनौठो रूप थियो। जे भए पनि मेरो यो व्यक्तिगत मनोरञ्जक प्रक्रियाले एक रात सुदर्शन चक्र बनेर फिनिने घुमेर हठात मेरै घाँटी काट्यो। स्वाटै काट्यो, संज्ञा शून्य भने म। त्यो रात सम्भवतः मङ्सिरको दोस्रो हप्ता हुँदो, भर्खर साँझ सकिएर रात चाल मारेर आएको थियो। चिसो थियो वातावरण। बगैँचाको हामी भेट्ने कुनाको वरिपरि सेता गुलाफी र पहेँला गोदावरी प्रष्ट देखिन्थे। आकाशतिर हेरेँ, चिसो मधुरो जुनले सर्वत्र जुनेली छरिरहेको थियो। दाहिनेपट्टिको पाले घरको छानामा रातो बेगनबेली नचलमलाई झ्वाप्प परेर घोप्टिरहेको थियो। अझ टाढा टाढा हेरे, राता लालुपातेहरू लहरै उभिरहेका थिए, मानव तुल बिछ्याएर कसैको स्वागतार्थ प्रतीक्षारत छन्। लालुपातेका लहरको अन्तमा मेरो आँखा परे। अरे, बिजुलीको करेन्ट लाग्यो जस्तो लाग्यो मलाई। मेरो प्रेमी त्यो कुनामा कुनै आकारलाई पक्रेर मुहाई खाइरहेथ्यो। आँखा च्यातेर हेरे, खरायोदन त्यो सुसारी थिए। त्यो भवितव्यले मेरा गोडाको तडतीको गति प्रदान गर्यो क्यार, र त्यो तडितले गतिको साथसाथै सारा अङ्ग प्रत्यङ्गलाई झङ्कृत गर्यो। मस्तिष्कमा झन्झनाहटको समुद्र मन्थन गराएर यति ठुलो खाडल खन्यो कि त्यो खाडलमा शून्यता र अन्धकार बाहेक केही रहेन। म कहिले ओर्लेँ, कहिले त्यो कुनामा पुगेँ, कहिले त्यो खरायदन्ते उसको अँगालोबाट भागे, कहिले त्यसको ठाउँमा म अँगालिएर लत्ता झैँ बाँधिएँ उसको रूप चाहिँ कठोर शरीरमा, कहिले पाले घरको रातो बेगनबेली चाहिँ उसको काखमा घोप्टिएँ, कहिले लालुपातेको रातो तुल चाहिँ बिच्छेँ उसमा, कहिले तुललाई फोरी खुट्टाले कुल्चेर विजेता चाहिँ हिँडेर उगयो, कहिले विजित भएको आवासमा अवरुद्ध कण्ठले रोएँ म। कहिले त्यो रोदन शोकशोकामा परिणत भयो, कहिले शोकशोकालाई पनि तिलाञ्जली दिएर सकिन सके उठेँ म, कहिले कोठामा पुगेर ओछ्यानमा पल्टिएँ, केही थाहा छैन मलाई। सत्य गाई खाने केही पनि थाहा छैन। तडितको गतिबाट सञ्चालित भएँ। हात्ती मताईको कथामा चाहिँ एउटा विशालकाय राक्षसले पर्चियन गलैँचामा उडाएर बेपत्ता पारे जस्तो भयो मलाई। नहुनुपर्ने भयो, नघट्नुपर्ने घट्यो, यो भयो, यो घट्यो, जुन नहोस् भने मैले प्रताडित गरेँ उसलाई। त्यस प्रताडनाको क्षणिक सुख भोगेँ, रमाइलो माने, तर अन्तत्वगत यस्तो पो भयो। भएको कुरालाई भएको होइन भन्नु भएन, एकछिनलाई मात्र भए पनि यो भएको होइन, सपना मात्र हो भने आँखा चिम्लेर सोचेँ। तर कोमल अङ्गको पीडाले कुरी कुरी केटाकेटीमा चुराउँला खुम्च्याउँदै अरू दौतरीलाई जिस्काए झैँ गर्दै यो हो भन्ने कुरामा जोड दिँदै खित्का छोड्यो। कतै कतै कति क्लान्त भएँ म। मनतातो हातले मेरो निधार सुमसुमाएको आभास पाएँ। आँखा खोलिन बरु अझ टम्म पारेँ। सुमसुमाई झन् तीव्र भयो, तीव्रतालाई खप्न सकिन बिस्तारै उगारेँ आँखा। आफ्ना सारा एक्लोपनलाई गमलङ्ग उडेर आमा मलाई सुमसुमाइरहेकी थिइन्। एकपल्ट फेरि बिथोलिएँ म, पीडाले छताछुल्ल भएँ, उठ्न सकिनँ। आमालाई गमलङ्ग आफूतिर तानेर रोएको रोए भएँ। सधैँ आँखामा सामुद्रिक आँधी बोक्ने आमासँग आँसुको के कमी, मेरो रोदनसँग आमाको आँसु आँधी बेरी जस्तो उरियो, बाढ जस्तो उत्तियो, मेरो रोदनको अर्थ थियो। आमाले त्यत्रो बेग आँधी र बाढलाई त्यस अर्थसँग कसरी समवेत गरिन् थाहा छैन, परन्तु त्यो रात बेगवती पहाडी नदी र शान्त समुद्रको अद्भुत मिलनको रात थियो। यो मिलनलाई खास के नाम दिने मैले आजसम्म थाहा पाउन सकेकी छैन। समुद्रको गर्भगृहमा अनेकौँ रत्न छन्, सुन्दर जीवित छन्, उद्भिद छन्, अक्टोपस जस्ता भयङ्कर र विशाल काय जीवन पनि समुद्रकै गर्भमा छन्। तर माथिबाट हेर्दा समुद्र कति शान्त देखिन्छ। मेरो त्यस रातको मनस्थितिलाई मेरी आमाले आफ्नो गर्भगृहमा कसरी थानको मनको गरेर राखिन् थाहा छैन। त्यसले अक्टोपसको उपस्थिति बनेर गर्भथलोक निरन्तर बिथुलिरह्यो, अथवा कोमल उद्भिद बनेर गर्भस्थ शिशु झैँ मधुर मधुर सञ्चालित भइरह्यो। आमाको सम्भाषणलाई बुबाले उहिले नै थुतिसक्नु भएको थियो। ती नीरव अचल गहिरा आँखाका कुण्डबाट जति म उगाउन सक्थेँ त्यति नै मेरो उपलब्धि हुन्थ्यो। म स्वयंबाट जन्माइएको वेदनासँग आमा परिचित थिएन होला त। खोइ अहिले पनि म केही भन्न सक्दिनँ। उस बेला आफ्नो तर्फबाट आमाको वेदनाको विशाल तालमा आफ्नो वेदनाको प्रश्नवाचक ढुङ्गा फ्याँकेर अर्को तरङ्ग जन्माउने मन भएन। बरु ममा एउटा दुष्ट अभियानको भूत सवार भएको थियो। आफूलाई छेदविच्छेद तुलाएर पनि बुबासँग प्रतिशोध लिने। त्यस रातको त्यस तडित घटनापछि म धेरै दिनसम्म आफ्नै सुत्ने कोठामा सीमित भएँ। आमा यसबीच मेरो छेउछाउ वरपर रिङ्गिरहन्। यतिका दिनभित्र आमाले मसित सैकडौँ प्रश्न सोध्न सक्थिन्, तर प्रश्न सोध्न त परै जाओस्। तिनले केटाकेटीले जस्तै घरि एउटा गर्दै अनेकौँ चिजबिजहरू लिएर मलाई देखाउन थालिन्, दिन थालिन्। त्यो अशुभ घटनाले मलाई एउटा शुभ लाभ भयो। यसरी कोठामा बसिरहँदा आमा मसँगै धेरै नजिक भइन्। अहिले पनि ती क्षणहरूलाई मैले जिन्दगीको फलामे दराजभित्र शुभ लाभ भन्ने शब्द कुदेर साँचेर राखेकी छु। मैले कहिले नदेखेका चिजबिजहरू देखाउने अदम्य उत्साहले आमा यति जीवन्त बनिन्। मानौ तिनी एउटी किशोरी हुन् र भर्खरै एउटी दौतरीसँग भेट भएको छ। आमासित एउटा पाँचमुखी रुद्राक्ष रहेछ। आमालाई कुनै कुन महापुरुषले दिएका रे। सुन्दर चाँदीको पानबट्टामा सुरक्षित रहेछ त्यो पाँचमुखी रुद्राक्षले त सुन्दर चाँदीको पानबट्टा ओगटेको रहेछ कति वर्षदेखि। तर त्यस रुद्राक्षकी हकवाला मेरी आमाले यस विशाल भवनको कुन थलोमा आफूलाई प्रत्यारोपण गरेकी छन्। बरा मेरो सुरक्षार्थ पाँचमुखी रुद्राक्ष समेतको पानबट्टा मेरो हातमा थमाइदिन्छन्। मेरो चिर सुरक्षाको कामना गर्दै अर्कै कुरा सोच्दैछु म। ती महाप्रभुको हुलिया सोच्छु आमा यकिन भन्न सक्दिनन्। नाम ठाउँ सोच्ने कोसिस गर्छिन् सक्दिनन्। दाई गर्भमा भएको बेला दिएका थिए रे आमा यस्तरी भन्छन्। मानौ ती महाप्रभुले सारा सुख ऐश्वर्य आमालाई दिएका थिए। म जससँग हुन्छु यो पाँचमुखी रुद्राक्ष दिने महाप्रभु पनि बुबाकै दुष्ट चटकहरूमध्ये एक चटक त थिएन। सुधी गाई जस्तै आमालाई किलामा बाँध्ने एक अति दुष्ट योजना त थिएन यो। आमाको विश्वासलाई बिथोल्न चाहन्न। संसारमा यस्ता कैयौँ प्राणीहरू छन् जो झुटोमा विश्वासमा आजीवन तुर्लङ्ग झुन्डिएर जीवनयापन गरिरहेका छन्। यस्ता जीवनयापनभन्दा मलाई मेरो अनुभव बढी सार्थक लाग्छ। बिस्तारै बिस्तारै मेरो आत्मविश्वासको फाँट फैलिँदै जान्छ। यसै फाँटमा मैले जीवनको खेती गर्नु छ, अनुभवको बाली काट्नु छ, प्रतिशोधको दाही गर्नु छ। कस्तो गजब, आमाको भ्रामक र कमजोर विश्वासले ममा स्पष्ट र दरिलो आत्मविश्वास जगाएको छ। तिनीसित हिरा र माणिकको निकै बहुमूल्य ब्रोच पनि रहेछ। यतिका वर्षसम्म आफूसँग राखेकी त्यो ब्रोच पनि मलाई सुम्पिन्छन्। किन मलाई यसरी भयभरका चिजबिज दिइरहेकी छन्। मेरो रिक्तताको कुन चाहिँ खण्डलाई भर्न लागेकी छन्। आमासित चाइनिज ब्रोकेटको प्याजी रङको साडी रहेछ। कुनै कुन शमशेरकी महारानीले हजुरबासित के कुरामा हो प्रसन्न भएर हजुरमुमाको निम्ति बक्स्यारे। आमा यो पनि मलाई दिन्छन्। मलाई आमाको दुवै पाखुरा पक्रेर जोरसित झकझकाउँदै सोध्न मन लाग्छ, आमा मेरो जीवनको कुन रङ्गीन पानालाई यो प्याजी रङले रङ्गाउन खोजिरहेछौ। बुबाद्वारा लतपत पारिएको पोतिएको तिम्रो जीवन पुस्तकै मुखपृष्ठ सायद मेरो जीवनको रङ्गीनता हो। के थाहा आमालाई, मैले यसै रङ्गहीन मुखपृष्ठमा आफ्नो अभियानको शीर्षक टड्कारो रातो मसीले कोरिसकेकी छु र त्यस शीर्षकको रक्तिम आवाबाट आफ्नो सङ्कल्पलाई अझ गाढा तुलाएको छु। अब बिस्तार बिस्तार आफूमा फर्कँदैछु। तडितको झन्झनाहटबाट स्वाभाविकतातिर लाग्दैछु। समयको ओखती र स्याहार सम्भारले तङ्ग्रिँदैछु। आज 15 दिनपछि म ऐना अघि उभिएकी छु। आफूलाई नयाँ रूपमा पाएँ। चञ्चल र कोमल सिमलको भुवा चाहिँ उड्ने मनलाई हिउँको रूपमा भेटाएँ। अब दृढताको घामबाट बाफ उडिरहेछ। म निख्रिएकी छु, फैलिएकी छु, किञ्चित अग्लिएकी छु। हृदय र मस्तिष्कका सारा बन्धनलाई चुडाएर फुकाएर निर्बन्ध बनेकी छु। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको डाक्टर बानिरा गिरीको उपन्यास निर्बन्धको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो तापलेजुङ झापाको एफएम एचिट्युन्स र बिरता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली धादिङको रेडियो बिहानी र धादिङ एफएम नुवाकोट एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेरोडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाउ एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी डाक्टर बानिता गिरीको उपन्यास निर्बन्ध सुनिरहेका छौं। अब यसको बाँकी अंश सुनौ। अब बिस्तार बिस्तार आफूमा फक्राउँदैछु। तडितको झन्झनहाटबाट स्वाभाविकतातिर लम्कदैछु। समयको ओखतिर स्याहार सम्भारले तङ्ग्रिँदैछु। आज 15 दिनपछि म ऐना अघि उभिएकी छु। आफूलाई नयाँ रूपमा पाएँ। चञ्चल र कोमल सिमलको बुवा चाहिँ उड्ने मनलाई हिउँको रूपमा भेटाए। अब दृढताको घामबाट बाफ उडिरहेछ। म निक्रिएकी छु, फैलिएकी छु, किञ्चित अग्लिएकी छु। हृदय र मस्तिष्कका सारा बन्धनहरूलाई छुडाएर फुकाएर निर्बन्ध भनेकी छु। एक्लै छैन अब म, केही थपिएकी छु। अनुभवका गुणनफलहरू छन् म भित्र। 15 दिन अघि मेरो निम्ति 2 र 2 जोड 4 थियो। अब म भित्र जोड घटाउ गुणन भाग यावत छन्। अङ्कगणितका यी 4 चिन्हमध्ये ममा कुनै पनि चिन्ह प्रयोग गर्ने क्षमता छ। केही गुनगुनाउँदै म बगैँचातिर निस्कन्छु। झुपिएका बेगनबेली, पंक्तिबद्ध लालुपाते, सेता पहेला गुलाफी गोदावरीका लहर मतिर टाउको उठाएर हेर्छन्। हिजोको रुन्चे कमजोरमा आज छैन। म टाउको ठाडो पारेर उनीहरूतर्फ हेर्छु। विश्वासले उद्दीप्त बनी आँस्छु। बरु उनीहरू लरक्क परेर झोके जस्तो लाग्छ मलाई। लालुपाते लहरको अन्तिम कुनामा पुग्छु। एकछिन अड्छु, वरिपरि घुम्छु, फन पनि पाइलाले सर्वत्र कुल्चन्छु, फर्कन्छु। साँझ पर्छ। धेरै दिनपछि मेरा कान पुनः सजग बनेका छन्। यो घरमा साँझ उसरी नै ताण्डव नृत्य गर्दै आएको छ। तर आज त्यो नृत्यसित डराउने किशोरी यो घरमा छैन। अब बुबाको मखुण्डे नृत्यको सामना गर्ने दृढ क्षमता ममा जन्मिएको छ। बुबा मखुण्डो लाएर हामीलाई तर्साउने गर्नुहुन्छ। अब म मखुण्डो बिनाको अनुहारले बुबालाई तर्साउनेछु। बुबा मेरी आमालाई उपेक्षापूर्ण बन्धनले पाता कसेर थन्क्याउनुहुन्छ। अब म निर्बन्धताको कालीलाग्दो फैलावटबाट उहाँलाई अत्तालाइदिन्छु। मञ्जुश्रीले चोभारमा खड्ग प्रहार गरी यो 4 भन्ज्याङलाई जलमुक्त पारेर जीवनयुक्त तुल्याए जाएँ। आमा, म तिम्रा ती आँखालाई आँसुका महासागरीय जलबाट मुक्त पारी जीवन्त तुल्याउँछु। मलाई आमाको अघिल्तिर उभिएर यो सम्वाद चिच्याउन मन लाग्छ। बुबा ठान्नुहोला, उहाँ पूर्ण मर्द बनेर रात बिताइरहनु भएको छ। आमा सोच्दै हुन्, हरेक रात आफू स्वास्नी मानिसबाट तर्साउने प्रेतात्मामा परिणत हुनु परिरहेछ, जसले केवल छाया जस्तो भएर फिलिली फिलिली यताउति यताउति उडिरहनु परिरहेको छ। यस्तो कल्पनाले मात्र पनि म सिरिङ्ग हुन्छु। पुनः आफूलाई सम्हाल्छु। प्राप्त अङ्कगणितका आवश्यक चिन्हलाई मनमा नै प्रयोग गरी शान्त हुन्छु। बैठकतिर हेर्दै करिडोरमा 2-3 ओहोरदोहोर गर्छु। बुबाको ढाड करिडोरपट्टि फर्किएको छ। अनेकौं टाउका बीच मेरो प्रेमी बनाउँदाको टाउको देख्छु। हाम्रा आँखा जुत्छन्। ऊ नजुकी, म नजुकी उतर्फ हेर्छु। ऊ पहिले छक्क पर्छ, सोच्या होला म आँखा झुकाउँछु। यस्तो नदेखि किच्चा हाँस्छ, म झन् ठूलो आँसु हाँसिदिन्छु। एकैछिनमा परिवर्तित देखिन्छ, हाँस्छ, फेरि हाँस्छ। म बारम्बार त्यहाँ हिँड्छु। बाहिर बगैँचीहरूसित जोर जोरले बोल्छु, हाँस्छु। अझ सही शब्द प्रयोग गर्ने हो भने चरा जस्तै चिरबिराउँछु। टाइगर हाम्रो पुरानो कुकुर हो, ठुलो छ, बुबाको एलसिसिएन। भकुण्ड फाले लिएर आउँछ। म धेरै दिन अघिदेखि त्यसको अघि भकुण्ड फ्याँक्छु, त्यसले दगुर्दे ल्याएर मलाई दिन्छ। म फेरि टाढा फ्याँक्छु, त्यसले फेरि ल्याउँछ। धेरै बेर म त्यसलाई दगुराउँछु। यसरी टाइगरलाई दगुराएर म त्यो साँझ बिताउँछु। यसो त सधैँ साँझ आउँछ, बिच छ। साँझ बुवाको निम्ति रमाइलोको भव्य चामल बोकेर आउँछ, आमाको निम्ति अतृप्ति पीर व्यथाको रुन्ची कोसेली बोकेर आउँछ, मेरो निम्ति आकर्षक कन्तुर छ्याङछ्याङ छ्याङछ्याङ बजाउँदै आउँछ। थाहा छैन त्यो कन्तुरभित्र कति रेजगी छन्, कति ढ्याक छन्, कति असर्फी छन्। दुई र पाँच पैसाका थुप्रा मात्रै त छैनन्, ढुङ्गाका टुक्रा र बालुवाका कण मात्रै छन् कि थाहा नभएका मूलहरूबीच मेरा साँझहरू बित्न थालेका छन्। अब निर्विघ्नता र निर्बन्धताबीच म र मेरो प्रेमीका साँझहरू बग्न थालेका छन्। यी साँझहरूलाई बित्न लागेका साँझ नभनी बग्न लागेका साँझ भन्नमा विशेष अर्थ छ। बित्ने प्रक्रियाको एक समय चक्र हुन्छ र त्यो चक्रको परिक्रमा नै समय बित्नु हो। तर मैले रोजेका साँझहरू निर्बाध बगिरहेछन्, प्रकाशीय गतिमा बगिरहेछन्, आँखा चिम्म गरी बगिरहेछन्, अझ भनौँ हामफालेको शैलीमा हुत्तिरहेछन्, अनुभूतिका ढुङ्गाहरूसित जोडसँग ठक्कर खाँदै बगिरहेछन्। नियतिको कुन महासागरमा मिल्ला हँ, कुनै उत्तर छैन। आज साँझ ठुली आमा अबेरसम्म आमासित कुरा गरिरहेकी छन्। सदा दुईजनाको कुराकानीमा म सामेल हुन्नथे, आज सामेल छु। किन हो, आमा अब मसित केही कुरा लुकाउन चाहदिनन्। पहिले पहिले ठुली आमा र आमाको गोप्य वार्तालाप सुरु हुनासाथ आमा कुनै न कुनै नियममा मलाई त्यहाँबाट हटाउने गर्थिन्। आजकल साँझमा मलाई भरसक आफूसँग राख्न चाहन्छन्। म फ्रक लगाउने सानी केटी भए कि भए तिनी मलाई च्याप्प समातेर काखमा राख्दी हुन्, मुहाइ खाँदी हुन्। अब म काखमा राख्ने उमेर कि छैन, सायद आमाको निम्ति यो स्थिति साह्रै दयनीय छ। बल्ल आमा र निसन्तान ठुली आमा बीचको गोप्य वार्तालापको पर्दा खुल्यो। एक अनौठो दृश्य थियो त्यो पर्दाभित्र। अभिशप्त जीवनयापन गरिरहेकी थिइन् ठुली आमा, बाँझो कोखरा सुन्ने काख लिएर। ठुलो बुबा तिनको तथाकथित बाँसपनमाथि निरन्तर क्रूर प्रहार गरिरहन्थे। ठुली आमा मर्माहत हुन्थिन्, तर जतिकै मर्माहत भए पनि जीवनको बेसुरा आवाजको सम्मोहनमा पुनः उठ्थिन्, नित्यकर्ममा आफूलाई समर्पण गर्थिन्। यस्तै क्रूर छेडका चोटहरू सुमसुमाउँदा सुमसुमाउँदै ठुली आमाको जीवनमा एउटा भयङ्कर विस्फोटन भयो। भर्खर लन्डनबाट स्त्री रोग सम्बन्धमा विशेष योग्यता प्राप्त गरी राजधानीमा आफ्ना अत्याधुनिक सरसाधन सहित स्थापित भएका डाक्टर कार्केसित विशेष एपोइन्टमेन्ट लिएर ठुला बाबा ठुली आमालाई लिई जचाउन गए। डाक्टरले धेरै समय लिएर जाँचे। अहिलेसम्म ठुलो बुबाले आफूलाई पनि जचाउनुपर्छ भन्ने सत्यलाई स्वीकारेका थिएनन्। डाक्टरले उहाँलाई वीर्य परीक्षणको निम्ति विशेष अनुरोध गरेपछि बल्ल तल्ल उनी माने। वीर्य परीक्षणको प्रक्रिया सिद्धाएपछि डाक्टरले ठुलो बुबातिर फुलुक्क हेरे, ठुली आमाको अनुहार पनि निहारे। आफ्नो बाँसपनमा पराजित र लज्जित ठुली आमाको अनुहार लत्रिएको थियो। ठुली आमाको पराजय र लज्जाको विपरीत ठुलो बुबाको वीर्यहीनताको उद्घोषणको रूपमा डाक्टरले दम्पति अघि मानव एउटा हाते बम फाले। आश्चर्यजनक कुरा के भयो भने त्यस बमको बारूदले ठुलो बुबाको सट्टा ठुली आमालाई पोल्यो। आफ्नो अन्तरात्माबाट ओकलिएको नसुनिने चित्कारको असह्य भेदनशीलताबाट सम्पूर्ण बहिरी बनिन्थिनी। यसै बहिरूपनभित्र रुमलिँदै पतितिर हेरिन्। उनी जडबत ट्वाल र डाक्टरतिर हेरिरहेका थिए। सदैव आफ्नी अर्धाङ्गिनीलाई प्रहार गर्ने थुतुनु हात लाज जस्ता सारा हात हतियार फ्याँकेर मूर्ति जस्तै बनेका थिए। पतिको अनुहारमा आँखा परेपछि ठुली आमाको सुन्ने शक्ति फर्क्यो। तर कस्तो विडम्बना, तिनले आज आफ्नो रित्तो कोख र सुन्ने काखलाई बिर्सिन्। केवल पतिको जडता राक्षसीय बुलडोजर बनी आफ्नो मुटु र छातीमाथि ओहोरदोहोर गरिरहेझै मात्र लागिरह्यो तिनलाई। आकाशमा चट्याङ पर्दा पृथ्वीका ससाना घरहरू त्यसका गर्जनाबाट थर्कन्छन्। ठुलियामा पनि आज पतिमा परेको चट्याङको गर्जनाले भित्रसम्म थरर भएन। उनीहरू डाक्टरको च्याम्बरबाट निस्केर कारमा बसे, तर ठुलो बुबा भने आफ्नो स्वाभाविकतामा फर्केनन्। ठुलियामा भित्रसम्म व्यथित बनिन्। घरमा पुगेर सोचे सुत्ने कोठाको पलङमा पुर्याएर आराम गराइन्, परन्तु स्वाभाविकतामा मनी फर्काउन सकिनन्। अत्यन्त भावविभल बन्दै पतिका गोडामा छाँद हाल्दै रुन थालिन्। रोदन सँगसँगै वाक्यहरू बिस्तारै बिस्तारै स्खलित भइरहेका थिए। मलाई सन्तान चाहिएन, बो म आमा बन्दिनँ, मलाई आमा हुनु छैन, मलाई छोराछोरी नभए पनि हुन्छ। यसै विवलताभित्र तिनलाई अर्को विस्फोटनको आभास भयो। पति पक्षघातको आक्रमणबाट विजित बनिसकेका छन्। आफ्नो वीरहीनताको आभासले मुङ्ग्रो बनेर उनको दाहिने हरलाई निरन्तर चुटिरहेको थियो। आज उनका हातगोडा सबै निर्जीव झैँ छन्। पत्नीलाई सधैँ छिछी फोहोर फोहोर र भाइभरका कुवाक्य उच्चारण गर्ने थुतुनु आज वक्र परेर स्वयंसँग गिज्जिएको छ। पत्नी फेरि चाहन्छन् एकपल्ट ती हातबाहरू सगबगाउन् र आफ्नो आङमा मुक्का भनी प्रहारित हुन्, ती गोडाहरू चर्मलाउन् र लात बनेर बज्रिउन्, ती ओठ उघारिउन् र कुशब्दहरू फुटुन्। तर ती सब हात लात र ओठ मर्माहात र मौन छन्, पतिका ठुलो ठुलो हेर्ने आँखा जस्तै। आँखाबाट आँसु सुक्न हुन सक्छ, एक अखण्ड श्राप होस्। अश्रुपूरित आँखाले ठुलियामा आफ्ना पतिका अश्रुहीन आँखातिर हेर्छिन्। ती सुक्खा आँखामा मरुभूमिको बालुवामा जहीँ तपता र फुस्रोपन देखिन्छ। कठै करुवाबाट घाँटीमा पानी खन्याएर कलक कलक आवाज गर्दै तिर्खा मेटाए चाहिँ आफ्ना समस्त आँसु पतिका आँखामा पखाउनु पाए। ठुलियामाको पहिलेको यो दुःखसँग दाँजिन पाएपछि निसन्तान हुनुको दुःख कति नगण्य भएर गएको छ। दुःखलाई दुःखसँग नै दाजेपछि मात्र दुःखलाई तौलन सकिन्छ, अन्यथा दुःखलाई तौलिने ढक्त राजु कलकाटा संसारमा छैन गएर। बिस्तारै बिस्तारै ठुलियामालाई लाग्न थाल्छ अब तिनको कोख भरिएको छ। पतिका सारा असङ्गतिलाई गर्भमा धारण गरेकी छन्। पति एक निरीह बच्चो बनेका छन्। ठुलियामा उनलाई बच्चोलाई सुताउँछिन्, उठाउँछिन्, मुख हात धोइधाई गरिदिन्छन्, दिशा पिसाब गराइदिन्छन्। तिनी जे जे गराउँछिन् ज्ञानी बच्चो झैँ ठुलो बुवा खुरुखुरु गर्दै जान्छन्। तिनी कहिले कथा कहानी सुनाउँछिन्, कहिले पतिलाई निद्रा नपरेको बेला दाहिने हातका औँलाहरू पतिका पातला केसमा जरा जरामा स्पर्श गर्न पुग्छन्। मानौ अन्धो ब्रेलमा औँला राखेर अक्षर चिन्हमा व्यस्त छ। यस अर्थमा आमा हुनुको सुख भोग्दै गइरहेकी छिन् तिनी। छातीमा दुध नरसाएर के हो त? आँखा त चौबिसै घण्टा रसाएका छन् तिनका, र ती रसाएका आँखाबाट पतिका सुक्खा र तप्त आँखालाई रसमय तुल्याउन अहोरात्र प्रयत्नशील बनेकी छन्। मेरी आमा जो यस प्रकारको पति सेवामा निरन्तर होमिएकी छन्, तिनको निम्ति ठुली आमाको यो बलिदान निकै नै मूल्यवान छ। तिनको नैतिकतालाई टेवा दिन आमा कल्याणको नारी अङ्क पल्टाई सती सान्डिलीको उदाहरण पढेर सुनाउँछिन्, जसमा सती आफ्नो महारोगी पतिलाई काखमा राखी डुङ्गामा चढेर महासागरको अनन्त यात्रामा हिँडेकी छन्। यो उदाहरणले ठुलियामाको म्लान अनुहारमा ज्योति छर्दछ। म पालै पालो आफ्नै आमा र ठुलियामाको अनुहार हेर्छु। भर्खरै कोर्समा पढेको देवकोटाका विश्वव्यथा कविताका निम्नलिखित पङ्क्तिहरूको सम्झना हुन्छ मलाई। एक घाउका भाइ दुवैले नजर भरिकन खोज्यौं दिलास, औषधि पायौं मुख दाहामा, अत्तर भन्दथ्यो गर विश्वास। विश्वास निशा होस्, विश्वास दिवा होस्, अविनाशीको यही आकाश। विश्वास निशा होस्, विश्वास दिवा होस्, अविनाशीको यही आकाश। भ्रान्ति भए पनि सम्झौं दुवैले, आखिर औषधि सत विश्वास। म भित्र एउटा जागरण हुन्छ। यी आधुनिक साण्डिलीहरूको दिग्भ्रमित महासागरीय यात्रालाई चिर्दै मलाई नुवारनदेखिको बल निकाली चिच्याउन मन लाग्छ। ए मानवी हो, फोस्रो विश्वासले पाल पारेको थोत्रो डुङ्गामा महासागर छिचोल्ने दिग्भ्रमित यात्रा बन्द गर। आफ्नो आत्मविश्वासले आफैलाई अभिसिञ्चित गरेर जीवनको डुङ्गालाई किनारामा पुर्याउ। तर जीवनको किनारा त्यति सहज पनि त छैन। जीवनको जुन किनारामा छु म, त्यो किनारा के साँच्चै सरल र सपाट छ? अह, त्यो जहाँ तहाँ धसिएको छ र ती धसिएका खण्डहरूबाट ढुङ्गा माटाहरू पन्छाउँदै म हिँड्दैछु। धसिएको एक खण्डको रूपमा मैले मेरो प्रेमीलाई पाएँ। बुबासित प्रतिकार लिने जुन क्रममा मैले उसलाई अङ्गीकार गरेँ, प्रतिकारको स्वरूप चाहिँ त्यस अर्थमा कोरिएन। लतको रङले लतपतियो त्यो स्वरूप अनि अनित जीवनका किनाराहरू अझ खण्ड खण्ड हुँदै गए। पछि एकाएक मेरो प्रेमी बुबाको बैठकमा आउन छाड्यो। मलाई मान्छेको लत लागिसकेको थियो। अब दोस्रो प्रेमीको रूपमा कलेजको एक अल्लारी टिटोला पाएँ। रोज कलेज आउँदा जाँदा उसको मेरो भेट हुन्थ्यो। एक प्रकार रमाइलोसित बितिरहेका थिए हाम्रा ती दिनहरू। हामी कहिले शङ्खमूलतिर घुम्न जान्थ्यौँ, कहिले स्वयम्भूको पल्लापट्टि। ऊ मेरो निम्ति केटाकेटीमा भाँडाकुटी खेल्ने साथी जस्तो मात्र थियो। ऊ सिमलको हातले मलाई सुमसुमाउँथ्यो, हिउँको ओठले चुम्ने गर्थ्यो। फलामे कठोरता र आगोको लप्का भनेको के हो उसलाई थाहा थिएन। मलाई थाहा हुँदाहुँदै पनि म प्रेमिका बन्न सकेँ, शिक्षिका बन्न सकिनँ। लाग्छ कुनै पनि स्वास्नी मानिस यस अर्थमा शिक्षिका बन्न सक्दिन। ऊ मिठो मिठो सपना बुन्थ्यो मसँग, मानव सपना बुन्ने एक साथी चाहिएको छ उसलाई। डाक्टर हुने, अमेरिका गएर लाखौँ डलर कमाउने सपना देख्थ्यो। उसको कल्पनामा एउटा आलिसान बङ्गला हुन्थ्यो, रङ्गीबिरङ्गी फुल फुलेका बगैँचा हुन्थ्यो, कार हुन्थ्यो र एक दुलहीको रूपमा मलाई त्यस कल्पनाको प्रेममा जडान गर्थ्यो र आफै मक्क पनि पर्थ्यो। सानैदेखि उसका कल्पनातीत वस्तुसँग हातीमालो गर्दै, बामे सर्दै, ताते गर्दै हुर्की बढेकी म उसको त्यो अनुपम कल्पनाको मूल्यबाट सर्वथा वञ्चित रहन्थे। मलाई हाँसो उठ्थ्यो, ऊ किन यी सब चिप जो स्वप्नान्त छ? रुपियाँ के को निम्ति, बङ्गला के को निम्ति, बगैँचा के को निम्ति, कार के को निम्ति? तर किन किन उसलाई कल्पनाको स्वप्निल संसारबाट बिउ जानु भन्ने मन लागेन मलाई। बरु एक दुईपल्ट चञ्चलतावश भने उसलाई, जाउँ हामी भागौँ। तर्सिएर जिब्रो टोक्यो उसले र आफ्नो सामाजिक ज्ञानको बोध गरायो। धत, त्यसो गर्नुहुन्न, तिम्रो मेरा बा आमाका नाक काटिन्छन्। नाक काटिनुको सही अर्थ मेरो दिमागमा उनको डल्ला फुटाउँदा किरिङ मिरिङ भएर धागो थुप्रिए चाहिँ थुप्रिएको थियो। नाक काटिएको केलाई भन्ने? बुबाको बैठकमा रात दिन घटित हुने मखुण्डी नाचमा बुबाको नाक काटिएको छैन। सारा जीवन पत्नीलाई घुस्सा लात बर्साउने ठुलो बुबाको नाक काटिएको छैन। बुबाको बैठकमा रात दिन खैरातको स्कच उडाएर बुबाको मिथ्या प्रशंसामा स्तुतिगान गर्ने भुस्तिकले लोग्ने मानिसहरूका नाक काटिएका छैनन्। चाकडी चुक्लीको भरमा आकाश पाताल जोड्दै, पावरवालाको सङ्घार सङ्घार डोग्दै, डुग्दै धन र ओहदाको भण्डारमा हात हाल्ने एक जमात टप्पर टुयाका नाक काटिएका छैनन्। मलाई दिनहुँ आमाले पाठ गर्ने रामायणको सम्झना हुन्छ। प्रेम याचिका सुपर्णरेखाको नाक अनाहकमा काटिएको सम्झन्छु, धिक्कार लाग्छ। प्रश्न गर्न मन लाग्छ, के नाक काटिनु सुपर्णरेखाको भागमा मात्र पर्छ? पराक्रमी रावणका भाइ विभीषणले खुरुक परचक्रीलाई अगाली आफ्नो राष्ट्रसँग अपघात गरे पनि के विभीषणको नाक सुरक्षित नै रहने, नकाटिने? म सोच्दै थिएँ, आफूसित प्रश्न गर्दै थिएँ। मिठो कल्पमा डुब्दै मेरो अल्लारे प्रेमीले मलाई हल्का अङ्कमाल गर्दै भनिरहेको पाउँछु, म ठुलो डाक्टर बनेपछि झ्याइँ झ्याइँ बाजा बजाउँदै तिमीलाई बिहे गर्न आउँछु। कहिले हो कहिले बिहे गर्न आउने? यो प्रेमीसित बिस्तार बिस्तार मेरो मन भरिँदै गयो। सानो छँदा खरायोदन्ते सुसारीले भन्ने गरेको तिलस्मी कथाको मान्छेबाट भेडो बनेको राजकुमार चाहिँ लाग्न थाल्यो मलाई मेरो यो दोस्रो प्रेमी। लाग्यो यो भेडो अब मान्छे बन्न सक्दैन। म भेडोबाट टाढा टाढा हुँदै गएँ। टाढा हुनु र नजिक हुनु अब मेरो निम्ति अङ्कगणितको सिकारुको निम्ति एक र एकको जोड अथवा दुई र एकको घटाउ जस्तै सहज र सरल थियो। यस सहजता र सरलतामा म कति चोखिएको छु वा जुटिएको छु त्यसको लेखाजोखा कहिले सरोकार राखिनँ। यति भने सरोकार छ मलाई, मैले चाहे बमोजिम मानसिक रूपमा आमाकी प्यारी छोरी भएर पनि शारीरिक तौरले बुबाकी छोरी भनेर बिताइरहेका दिनका घुहेत्राहरूले बुवालाई नै हान्दै उनको मुखुण्डी नेत्रीलाई बारम्बार डिस्टर्ब गरिरहेकी छु। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन डाक्टर बानेरागिरीको उपन्यास निर्बन्धको दोस्रो श्रृङ्खला वाचन हो। यसै वाचन सँगसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। अर्को साता निर्बन्धको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा अर्को गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।